यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रीया नेपाल। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2078-79 आर्थिक सर्वेक्षण पेश हुने। भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार कर समायोजन गर्ने मन्त्री परिषदमा सैद्धान्तिक निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुद्वारा जानकारी। विश्वका धेरै मुलुकमा देखा परेको मंकीपक्स रोगका कारण नेपाल पनि जोखिममा रहेकाले रोगप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र कोरोना महामारीका कारण पर्यटक आवागमन बन्द गरिएको जापानमा 2 वर्षपछि पर्यटकका लागि खुल्ला।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, जब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकले सरकारको आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकले सांसद डाक्टर विमला राई पौडेल, शेखर कुमार सिंह, भगवती नेउपाने सहित 3 जना सदस्यले छुट्टा छुट्टै राख्नु भएको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा कार्यक्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्रीका तर्फबाट जवाब दिनुहुँदै कानून न्याय तथा संसदीय मामला मन्त्री गोविन्द शर्मा कोइरालाले संघीयताको रक्षा, विकास र मुलुकमा सुशासन कायम गर्नु सरकारको दायित्व भएको बताउनुभयो। मन्त्री शर्माले नीति तथा कार्यक्रमले कृषि, पर्यटन, यातायात र ऊर्जा क्षेत्र तथा महँगी नियन्त्रणलाई प्राथमिकता दिएको बताउनुभयो।
यसमा उल्लेखित विषयहरू सम्बन्धित मन्त्रालयको आवधिक तथा वार्षिक कार्यक्रममा समावेश गरी नतिजा खाका सहितको कार्ययोजना तयार गरी कार्यान्वयन गरिने बेला जानकारी गराउन चाहन्छु। नेपालको संविधान जारी भएपछि वर्तमान सरकारको नेतृत्वमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। मुलुकभर 753 पालिका र 6743 वडाहरूमा एकैसाथ पहिलो पट एकै दिन चुनाव हुनुलाई हामीले गौरवको रूपमा लिएका छौं। छिटपुट घटनाका बावजुद स्थानीय तहको चुनाव निष्पक्ष, स्वतन्त्र र धारादी रहित रूपमा सम्पन्न भएको भन्ने स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरूले जनाएकोबाट पनि सरकारले निर्वाचनमा धाँधली गरेको भन्ने कुरा खण्डित हुन जान्छ। मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र सिमानाको सुरक्षाको लागि सरकार सदैव सचेत र तयार छ। मुलुकको अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा बाँकी रहेका विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा द्विपक्षीय वार्ताबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ।
मन्त्री शर्माले सरकारले मुलुकमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न, गृह कार्य गरिरहेको सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउन प्रचलित खरिद सम्बन्धी कानूनमा सुधार गर्ने नीति तथा कार्यक्रमले समेटेको बताउनुभयो। यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसदहरूले प्रांगारिक मलमा अनुदान सहित सातै प्रदेशमा प्रांगारिक मल कारखाना खोल्न आपूर्ति सहज गरी अनुदान बढ़ाउन माग गर्नुका साथै वित्तीय हस्तान्तरणको विषय विरोधाभास पूर्ण भएको, पूर्ववर्ती आयोजना अलपत्र पार्ने गरी आएको, स्वच्छ खानेपानी उपलब्ध गराउने कुरा र बुढ़ी गण्डकी आयोजना तथा सरकारले पूरा गर्नुपर्ने योजना निजी क्षेत्रलाई जिम्मा दिने विषय सान्दर्भिक नभएको बताउनु भएको छ। बैठकमा सत्ता पक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम विगतमा जस्तो सपना बाँड्ने प्रवृत्तिलाई चिर्दै वस्तुगत धरातलमा टेकेर ल्याइएको धारणा राख्नु भएको थियो। सत्ता पक्षका सांसदहरूले नीति तथा कार्यक्रममा उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, पूर्वाधार निर्माण, उत्पादन वृद्धि, उत्पादकत्वमा जोड, संघीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभामा सरकारको आर्थिक वर्ष 2079-80 वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल हिजो दोस्रो दिन पनि जारी रह्यो। प्रतिनिधि सभाको हिजोको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता ईश्वर पोखरेलले सरकारको नीति तथा कार्यक्रम मुलुकलाई दिशा दिन सक्ने खालको नभएको टिप्पणी गर्नुभयो। सत्तापक्षका सांसद तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भ्रष्टाचारको जालो तोड्दै स्वच्छ राजनीति गर्न सके मुलुकले समृद्धि हासिल गर्ने धारणा राख्नुभयो। वहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको भन्दै आएका सुझावलाई ग्रहण गरेर सकारात्मक दिशामा अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सत्तापक्षका सांसदहरू ओन्सरी घरती र मिनेन्द्र रिजालले संसद कुण्ठा र आक्रोश पोख्ने थलो नभएको भन्दै मुलुकको विकासका लागि सत्तापक्ष र प्रतिपक्षबीच हातीमालो हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले संसदमा बोल्दा मर्यादालाई ख्याल गर्दै यथार्थलाई आत्मसात गरेर मुलुकको हित र प्राथमिकतामा आधारित हुनुपर्ने धारणा राख्नु भएको थियो। छलफलमा सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डी गरेर जनता झुक्याउने काम भएको आरोप लगाउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा विशेष समय लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेताले प्रयोग गरेका शब्द तथ्यहीन र निराधार रहेको भन्दै त्यसप्रति आपत्ति जनाउनु भएको थियो। उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र नेपाल आयल निगमका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले दिएको अभिव्यक्ति प्रमाणहीन भएको धारणा राख्नुभयो। त्यस लगत्तै प्रतिपक्षी दलका सांसदहरूले मन्त्री बडुको टिप्पणीप्रति असहमति जनाउँदै विरोध गर्नुभएको थियो। प्रमुख प्रतिपक्षीले आफ्नो स्थानबाट उठेर विरोध जारी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। प्रतिपक्षी दलको विरोध जारी नै रहेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगित गरिएको थियो। स्थगित प्रतिनिधि सभाको बैठक शुरू गर्दै सभामुख सापकोटाले मन्त्री बडुले गर्नुभएको टिप्पणीमा प्रयोग भएको असंसदीय शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभामा आज आर्थिक वर्ष 2078-79 आर्थिक सर्वेक्षण पेश हुने भएको छ। बैठकमा हिजोका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेश हुन पाएन। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था रहेको छ। अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यक्रम रहेको छ। यही जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुहुनेछ। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ। रूस र युक्रेन बीचको संघर्षको बाछिट्टा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो। मन्त्री परिषदको यही जेठ 10 गतेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्री परिषदले सैद्धान्तिक निर्णय गरेको जानकारी दिनुभएको छ। सरकारले पूर्वाधारको विकासमा जोड़ दिने भन्दै इन्धनमा प्रति लिटर 10 रूपियाँ बराबरको कर उठाउने निर्णय गरेको थियो। शुरूमा बुढ़ी गण्डकी जलविद्युत आयोजनाका लागि भनेर प्रति लिटर 5 रूपियाँका दरले कर उठाइएको थियो। तत्कालीन सरकारको निर्णय अनुसार अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले पूर्वाधारको विकासका लागि प्रति लिटर 5 रूपियाँ थप कर उठाउने निर्णय भएको थियो। बुढ़ी गण्डकीको नाममा मात्रै सरकारले 70 रूपियाँ अर्ब बढ़ी संकलन गरिसकेको छ। पूर्वाधार करका नाममा उठेको रकम सोझै सरकारको राजस्व खातामा जम्मा हुने गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडले सरकारले दण्डहीनता मानव अधिकार उल्लंघनप्रति शून्य सहनशीलताको नीति लिएको बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको 22 वार्षिक उत्सवको अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खाँडले मानव अधिकार सम्बन्धी पेरिस सिद्धान्त अनुरूप मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँचाउन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले द्वन्दकालीन घटनाका पीड़ितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै संक्रमणकालीन संयन्त्र मार्फत चाँडै पीड़ितलाई न्यायको अनुभूति हुने गरी निष्कर्षमा पुर्याइने बताउनुभयो। उहाँले मानव अधिकार आयोगले गरेका सिफारिशहरूको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्नुहुँदै यस कार्यका लागि सरकारले कार्यदल समेत बनाइसकेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार रक्षकहरूको सुरक्षा ऐन निर्माण र सञ्जालीकरणका लागि यसै वर्ष साथै प्रदेशमा मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलन सम्पन्न भएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनपक्षीय पत्रकारिता प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कृष्ण सेन इच्छुकले निर्वाह गर्नुभएको भूमिका उच्च रहेको बताउनु भएको छ। पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुकको विश्व स्मृति दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सेनले चलाउनु भएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो। सो अवसरमा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गरिएको थियो। राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणी सम्बन्धी व्यवस्थालाई पीड़ित मैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा कसुरमा काबू बाहिरको परिस्थितिमा कानूनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उजुर गर्ने एक वर्षको हदम्याद सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरी कानूनलाई संविधान प्रदत्त बनाउन पत्राचार गरिएको उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाण्डु महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले नगरवासीसँगको सहकार्यमा काठमाण्डुलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने बताउनु भएको छ। राष्ट्रिय सभागृहमा आयोजित निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख शाहले आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामू गरिएको वाचालाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै निर्वाचन अघि गरेको प्रतिबद्धतालाई नवनिर्वाचित जनप्रतिनिधिहरूले पूरा गर्नेमा मोरङवासी ढुक्क रहेका छन्। यसअघि पूरा हुन नसकेका शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत विकास निर्माणका काम आगामी पाँच वर्षभित्र पूरा गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्नेमा स्थानीयहरूले जोड़ दिएका छन्। मोरङबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
विशेष गरेर महिलाहरूको हक अधिकारको विषयमा पनि सोच दिनुपर्छ। जस्तो अहिले बाल बालिकाहरू शिक्षाको क्षेत्रमा जुन अहिले शिक्षाको क्षेत्रमा कमीहरू हुँदै आइरहेको छ त्यसमा जोरदार हाम्रो माग पनि छ।
उहाँ हुनुहुन्थ्यो मोरङ रंगेली वार्ड नम्बर सात की पार्वती यादव। मोरङको एक महानगरपालिका सहित सत्रवटा पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालिसकेका छन्। जनप्रतिनिधि बहाली भएसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका स्थानीय आवश्यकता पूरा हुनेमा सर्वसाधारण विश्वस्त छन्। रंगेली नगरपालिकामा ठूला ठूला कलेज नहुँदा साइन्स पढ्ने विद्यार्थीहरूले पढ्नेकै लागि विराटनगर आएर बस्नुपर्ने बाध्यता रहेकाले नयाँ जनप्रतिनिधिहरूले त्यसतर्फ ध्यान पुर्याउनु पर्ने यादवको भनाइ छ।
साइन्स लिएर पढ्ने विद्यार्थीहरू जति पनि हुन्छन् विराटनगर धाउनु पर्छ र उच्च शिक्षा हासिल गर्नु पर्यो भने हामी यहाँ नबसेर बाहिर बाहिर जानु पर्यो। त्यसको लागि धेरै हामीलाई अप्ठ्यारो पनि छ, त्यसमा पनि ध्यान आकर्षण होस्।
विराटनगर महानगरपालिका वार्ड नम्बर 13 देवनारायण यादवले आफूले निर्वाचन अघि गरेको प्रतिबद्धतालाई जनप्रतिनिधिहरूले पूरा गर्नुपर्ने बताउनुभयो।
आफ्नो प्रतिबद्धता चाहिँ गढेले आएको छ, प्रतिबद्धता अनुसार त उहाँले अब त्यही काम गर्ने हो। किन जनप्रतिनिधि उहाँ त नेता त होइन, पहिले नेता, यो भन्दा अगाडि नेता थिए, पार्टीबाट चुनेर आउँदाखेरि पार्टीबाट चुनेर आइसकेपछि यहाँ चाहिँ के हो नि त जनताको प्रतिनिधि, जनताको हितको लागि काम गर्ने।
विराटनगर 11 प्रकाश कोइरालाले पनि जनप्रतिनिधि प्रति जनताको धेरै आश रहेको बताउनुभयो।
शिक्षा, स्वास्थ्य, अब यहाँको अब सफाई कार्यक्रम हो ढल निकास होइन विराटनगर धेरै ठाउँ पानीले डुबिरहेछ अहिले त पानी निकासी पनि गर्नु पर्यो ठुलो पानी पर्दाखेरि गाह्रो हुन्छ खाने पानीमा ध्यान दिनुपर्छ
विराटनगर महानगरपालिकामा सिङ्गिया तथा किसलिया खोलामा दिगो तटबन्ध डुबान समस्या सुकुम्बासी समस्या समाधान खाने पानीको सहज व्यवस्थापन सरसफाई लगायत दर्जनौ समस्याहरू अझै पनि यथावत छन् विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समस्यालाई 5 वर्षभित्र पूरा गर्ने गरी आफूले काम गर्ने बताउनुभयो
सबभन्दा पहिले त मैले करको दायरा बढाएर कर घटाउँछु भनेर भनेको थिएँ त्यो निर्णय गरिसकेको परिस्थिति छ अहिले त्यसो भएको छैन स्वास्थ्य शिक्षा त्यसपछि खानेपानी र सरसफाईलाई मैले बेसिक प्रायोरिटीमा राखेर काम अगाडि बढाइरहेको परिस्थिति छ अहिले जस्तो सुकुम्बासीको समस्या समाधान गर्ने भनेको छ डुबानको समस्या समाधान गर्ने भनेको छ सँगसँगै चाहिँ केसलिया र सिङ्गाईमा तटबन्ध लगाउने कुरा गरेको छ त्यसबाहेक चाहिँ त्यो तटबन्ध लगाइसकेपछि सड़क पनि निकालेर बाइपास बनाउने भन्ने कुरा पनि गरेको छ 5 वर्षको अन्तरालमा यो सबै कार्यहरू फुलफिल गरेर अस्पताल खोल्नेदेखि लिएर सबै चिज गरेर म सबै कुरा म गर्नेछु भन्ने कुरा राख्न चाहन्छु
स्थानीय सरकारसँग जनताको ठूलो आशा र भरोसा रहेकाले नवनिर्वाचित जनप्रतिनिधिहरूले पनि जनताको मन जित्ने गरी काम गर्नु आवश्यक छ कुमोद अधिकारी रेडियो नेपाल विराटनगर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क निर्माण सम्बन्धी ठेक्का पट्टामा अनियमितता गरी 4,16,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशी सहित 18 जना विरूद्ध हिजो विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका धेरै मुलुकमा देखा परेको मंकीपक्स रोगका कारण नेपाल पनि जोखिममा रहेको बताएको छ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नेपालमा मंकीपक्स रोगको संक्रमण नदेखिए पनि भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग भएकाले सबैजना सचेत हुनुपर्ने बताउनुभयो वहाँले ज्वरो आउनु सामान्य ज्वरो शुरू भएको एकदेखि 3 दिनभित्रमा छालामा दाग देखिनु अनुहार हत्केला र पैतालामा डावर देखा पर्नु डावर परिवर्तन भए फोका हुँदै पाप्रा लागेर उप्किनु जस्ता यस रोगमा लक्षण रहेको र यसबाट टाउको ढाड र मांसपेशी दुख्नु शरीरका ग्रन्थी बढ़नु लक्षण 14-28 दिनसम्म रहने मन्त्रालयले जनाएको छ श्रीमती हत्यामा दोषी ठहर भई जन्म कैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी रंजन कोइराला हिजो काठमाण्डुको बानेश्वरबाट पक्राउ परेका छन् कानूनी परामर्श गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिनुभयो उहाँका अनुसार 2 दिन बिदा रहेकाले फैसला कार्यान्वयनका लागि सोमबार उनलाई अदालतमा पेश गरिनेछ बिहीबार मात्रै सर्वोच्च अदालतले उनलाई जन्म कैदको फैसला सुनाएको थियो यसअघि तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेज बहादुर केसीको इजलासले 8.5 वर्ष जेल सजाय बसेकमा मकसद पूरा हुने फैसला गरेपछि विक्रमसम्म 2077मा कोइराला जेलबाट छुटेका थिए उक्त आदेश उल्ट्याउँदै कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की न्यायाधीशहरू टंक मोक्तान र डाक्टर कुमार चुडालको इजलासले बिहिबार जन्मकैद अर्थात 20 वर्ष कैदको फैसला सुनाएको थियो कोइरालाले विक्रमसम्म 2068मा पत्नी गीता ढकालको हत्या गरेका थिए रेडियो नेपालमा 2 दशकसम्म कार्यक्रम प्रस्तोता रहनुभएकी लोकप्रिय संचारकर्मी सरिता भट्टको गत सोमबार अमेरिकाको टेक्ससमा निधन भएको छ हृदयघातका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ अब अन्तर्राष्ट्रिय समाचार जापानले 2 वर्षपछि विदेशी पर्यटकहरूको आवागमन खुल्ला गरेको छ कोरोना महामारीका कारण पर्यटक आवागमन बन्द गरेको जापानले विभिन्न 98 मुलुक तथा क्षेत्रका पर्यटकका लागि आफ्नो भूमि खुल्ला गरेको बीबीसीले जनाएको छ रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता युक्रेनका 4,000 सर्वसाधारणले ज्यान गुमाएका छन् संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा युद्धका क्रममा 4,000 मानिसको मृत्यु भएको तथ्याङ्क उल्लेख गरिए पनि मृतकको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ अब आर्थिक समाचार
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय संचितले आयात धान्ने क्षमता घटेको बताएको छ शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा दबाव सृजना भएको भन्दै ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरू अपनाउने उल्लेख गरेको छ राष्ट्र बैंकले बढ़दो स्रोतको अन्तर र विदेशी विनिमय संचितमा आएको संकुचनका कारण ब्याजदरमा चाप पर्न गएको भन्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न मौद्रिक नीतिको कार्यदिशा कसिलो बनाउनु पर्ने अवस्था रहेको समीक्षाको क्रममा उल्लेख गरेको छ चालू मौद्रिक नीति को तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरलाई यथावत राख्ने उल्लेख गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न कर घटाउने निर्णय गरेको हो। मन्त्री परिषदको यही जेठ 10 गते बसेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्री परिषदले सैद्धान्तिक निर्णय गरेको जानकारी दिनुभयो। सरकारले पूर्वाधारको विकासमा जोड दिने भन्दै इन्धनमा प्रति लिटर 10 बराबरको कर उठाउने निर्णय गरेको थियो। सो करबाट बुढी गण्डकीको नाममा मात्रै सरकारले 70 अर्ब बढ़ी रकम संकलन गरिसकेको छ। मन्त्री परिषदले कर समायोजनका सम्बन्धमा निर्णय गरेको भए पनि अर्थ मन्त्रालयले आवश्यक निर्णय गरेपछि मात्र उक्त निर्णय कार्यान्वयन प्रक्रियामा जानेछ। नेपाल आयल निगमले हाल पेट्रोल प्रति लिटर 180 रूपियाँमा बिक्री गरिरहेको छ। निगमका अनुसार हाल पेट्रोलको खरिद मूल्य प्रति लिटर 194 रूपियाँ 64 पैसा रहेको छ। हाल तय गरेको मूल्यका आधारमा पेट्रोलमा नै प्रति लिटर 14 रूपियाँ 64 पैसा घाटा रहेको नेपाल आयल निगमले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बीच तलबी खाता तथा पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले हस्ताक्षर गर्नु भएको छ। सम्झौता भए पश्चात 2 वर्ष सेवा अवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीलाई पुनर्बीमाको सिफारिशमा अधिकतम 15 लाख रूपियाँसम्म पेसाकर्मी सरल कर्जा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली यु 19 महिला टीमले मलेसियामा हुने एसीसी यु 19 विश्वकपको एसिया छनौटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ। यही जेठ 20 गतिबाट हुने प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्दी कतार रहेको छ भने दोस्रो खेल जुन 4 अर्थात जेठ 21 गते युएसँग खेल्नेछ। त्यस्तै नेपालको तेस्रो खेल जुन 6 भूटान विरूद्ध रहेको छ। नेपालले चौथो खेल 7 जुनमा थाइल्याण्डसँग खेल्नेछ भने जुन 9 मलेसियासँग खेल्नेछ। अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी20 विश्वकपका लागि भएको छनौटमा नेपाल शीर्ष स्थानमा रहेको खण्डमा त्यो ढोका खुल्नेछ। नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो। यो 19 टी20 महिला विश्वकपमा कुल 16 टीमको सहभागिता रहनेछ। नेपाली टीम यति बेला छनौटका लागि अन्तिम तयारीमा रहेको छ। क्यानले केही दिन अगाडि कृतिका मरासिनीको कप्तानीमा टीम घोषणा गरेको छ। 10 संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ 21 गते शनिबार हुने भएको छ। कान्तिपुर पब्लिकेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ 21 गते हुने जनाएको छ। यस संस्करणको प्रतियोगितामा पुरूष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्विलचेयर दौड विधा समावेश गरिएको छ। यस पटक झण्डै 4,000 धावक सहभागी हुने आयोजकले जनाएको छ। हाफ म्याराथनको महिला पुरूष विजेताले 1,00,000, उपविजेताले 50,000 र तेस्रो हुनेले 30,000 पाउनेछन्। ह्विलचेयरको विजेताले 30,000, दोस्रोले 20,000 र तेस्रोले 10,000 पाउनेछन्। नेपाल क्रिकेट संघ क्यानले नेपाल टी20 लीग खेल्ने फ्रेन्चाइज टीम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ। क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै टीम खरिदका लागि टेन्डर आह्वान गरिएको जनाएको छ। क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा 6 टोलीले खेल्नेछन्। क्यानले आफ्नो आधिकारिक टी20 प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी, भैरवा र फायर वेस्टर्न नामलाई पक्का गरिसकेको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले 6 नामलाई अनुमोदन गरेको थियो, जसका लागि क्यानले टीम मालिकका लागि टेन्डर आह्वान गरेको हो। प्रतियोगिता असोज 8 कार्तिक 5 गतेसम्म आयोजना हुने क्यानले जानकारी गराइसकेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश एक मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश एक मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 87%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2078-79 आर्थिक सर्वेक्षण पेश हुने भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार कर समायोजन गर्ने मन्त्री परिषदमा सैद्धान्तिक निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुद्वारा जानकारी विश्वका धेरै मुलुकमा देखा परेको मंकीपक्स रोगका कारण नेपाल पनि जोखिममा रहेकाले रोगप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र कोरोना महामारीका कारण पर्यटक आवागमन बन्द गरिएको जापानमा दुई वर्षपछि पर्यटकका लागि खुल्ला। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त नमस्ते।